أعوذ بالله من الشيطان اللعين الرجيم بسم الله الرحمن الرحيم رب اشرح لي صدري ويسر لي امري واحلل عقدة من لساني يفقهوا قولي ان الله وملائكته يصلون على النبي يا ايها الذين امنوا صلوا عليه وسلموا تسليما ایام فاطمی ہے اور جیسا کہ آپ کو معلوم ہے کہ 13 جمادی الاول اور 3 جمادی الثانی دو تواریخ شہادت کی بی بی سیدہ کی اور اس میں جو ابہام ہے اس کی وجہ بھی آپ کو معلوم ہے اور ہمارے لیے ایک سنہری موقع ہے کہ ان پورے ایام میں بی بی کی سوانح بی بی کی سیرت اور ان کے فضائل کا تذکرہ کریں. چنانچہ موضوع سخن آج کی نشست میں قرآن اور بی بی سیدہ. یہ موضوع انشاءاللہ 3 نشستوں میں مکمل ہوگا. پہلی نشست ان آیات سے متعلق کہ جو آیات کسی اور شخصیت کی فضیلت پر دلالت کرتی ہیں لیکن ضروری ہے کہ ان آیات کا تجزیہ کیا جائے اور اس ابہام کو دور کیا جائے کہ جو ان آیات کو سرسری طور پہ پڑھنے سے ہوتا ہے کہ شاید بی بی سے افضل یا ان کے برابر بھی کوئی ہے، مثلا بی بی مریم. دوسری نشست ان آیات کے حوالے سے ہوگی انشاءاللہ تعالی کہ جن آیات میں بی بی کے ساتھ دیگر افراد بھی شریک فضائل ہیں، مثلا دیگر افراد اہل بیت. تیسری نشست انشاءاللہ ان آیات سے متعلق ہوگی کہ جو خالصتاً بی بی سیدہ کی ذات پر دلالت کرتی ہیں. تو آج ہمارا موضوع قرآن اور بی بی سیدہ، اور ضمنی موضوع قرآن کی نظر میں بی بی سیدہ اور بی بی مریم سلام اللہ علیہ. چونکہ ہمارے موضوع میں 3 چیزوں کا تذکرہ ہوگا، قرآن کا، بی بی سیدہ کا اور بی بی مریم کا، چنانچہ ضروری ہے کہ متن گفتگو یا اصل گفتگو سے پہلے ان تینوں چیزوں کی بابت ایک زمینہ، ایک مقدمہ آپ کو فراہم کر دیا جائے تاکہ اس کی روشنی میں اصل گفتگو کا حاصل ہمیں ہو سکے. ہماری یہ گفتگو 3 مراحل پر مشتمل ہوگی، یعنی قرآن کی نظر میں بی بی سیدہ اور بی بی مریم کا تقابل. پہلا مرحلہ انتخاب الہی، دوسرا مرحلہ رزق الہی، اور تیسرا مرحلہ کلمہ الہی. یہ 3 مراحل آج کی نشست کے انشاءاللہ. لیکن اس سے پہلے مقدماتی گفتگو، اور مقدماتی گفتگو میں جیسے ہم نے کہا کہ 3 چیزوں کی بابت گفتگو ہوگی، قرآن. اچھا، جو کچھ باتیں میں کرنے جا رہا ہوں پرنٹ آؤٹ کی فارم میں دفتر میں موجود ہے، اگر آپ کچھ بھی نہ لکھیں ایک لفظ بھی تو انشاءاللہ کوئی مسئلہ نہیں ہوگا. ایک درود پڑھ دے محمد والے. مقدمے کے طور پہ قرآن کے حوالے سے حدیث ثقلین ہمارے پاس موجود ہے کہ جس میں رسول فرماتے ہیں کہ میں اپنے پیچھے 2 گرا قدر چیزیں چھوڑے جا رہا ہوں، ایک قرآن اور دوسرے اہل بیت. ان سے متمسک رہو گے تو کبھی گمراہ نہیں ہوگے، ये दोनों चीज़ें कभी एक दूसरे से जुदा नहीं होंगी जब तक हौज़े कौसर पर मुझसे मुलाकात ना कर लें। कुरान के हवाले से याद रख लीजिए, कुरान की मिसाल एक समंदर की सी है। अगर कोई शख्स किश्ती में बैठकर समंदर की सैर करे तो वो यही समझेगा कि इसमें फ़कत पानी है, और अगर कोई शख्स किश्ती से छलांग लगाकर समंदर में दाखिल होता है तो उसे मछलियों से भी वास्ता पड़ता है। अब वो कहता है कि समंदर में पानी नहीं मछलियां भी हैं, इनसे भी इस्तेफादा किया जा सकता है। और वही शख्स जब गौदा मार के समंदर की तह में पहुंचता है तो उसको पता चलता है कि इसकी तह में तो मोती भी हैं, कीमती जवाहरात भी हैं। वह कुरान की मिसाल ऐसी ही है, इसको सरसरी अंदाज से पढ़ेंगे तो बस सतही मालूमात होगी और बाज़ाक़ात आप ठोकर भी खा सकते हैं, क्योंकि सतही बात बाज़ाक़ात गलत मतलब भी दे जाती है। अगर दिक्कत और ज़हमत और मुश्किल से गुजर कर पढ़ेंगे तो ज़्यादा से ज़्यादा मानी और मफाहीम से वास्ता पड़ेगा। जैसा कि हमें मिलता है कि कुरान की आयात के 14 ज़ाहिर 14 बातिन मायने हैं, और अहले बैत की मिसाल भी बिल्कुल ऐसी हैं। अगर सतही निगाह से देखेंगे तो ज़्यादा से ज़्यादा ये दर्क कर पाएंगे कि ये रसूल अल्लाह के ख़ानदान से हैं, सहाबिय रसूल या सहाबियाए रसूल हैं, दैट्स इट। लेकिन दिक्कत तो ज़हमत करेंगे, मालूमात हासिल करेंगे तो आप कहेंगे नहीं, ये और लोगों से ज़्यादा बुलंद दर्जात रखते थे जो रसूल के साथ थे। और ज़्यादा दिक्कत और ज़हमत करेंगे, अरे ये तो अल्लाह की निशानियों में से एक निशानी, और ये तो नूरानी मखलूक जो बशरी पैकर में हमारे सामने मौजूद थी। चुनाचा अहले बैत और कुरान दोनों को संजीदगी के साथ, दोनों को दिक्कत के साथ, दोनों को मारिफत के साथ देखेंगे तो कुछ हासिल होगा, वरना फ़कत दूर बैठ के किश्ती में बैठ के नज़ारा करेंगे तो कुछ भी नहीं मिलेगा। पहली बात कुरान के हवाले से मुकम्मल हुई मुकदमाती गुफ्तगू। बीबी सैयदा के हवाले से दूसरी मुकदमाती गुफ्तगू। बीबी सैयदा की ज़ात पर गुफ्तगू करने से पहले एक बात, एक सवाल जो जहन में आता है खुसूसी तौर पे ख़वातीन के, कि 1,24,000 पैगंबर में एक औरत भी पैगंबर ना बनी। चलिए छोड़े इस सवाल को, मुझे बताइए कि अगर 1,24,000 पैगंबरों में सब के सब मर्द थे तो इन पैगंबरों के मुकाबले आने वाले भी तो सब मर्द थे, इनकी मुखालफत करने वाले भी तो मर्द थे। अगर पैगंबरी और नबूवत और रहनुमाई का फरीज़ा मर्दों ने अंजाम दिया तो बगावत और सरकशी और तकब्बुर और खुदाई के दावेदार भी तो मर्द ही थे। रूए ज़मीन पे पहला कदम मर्द ने किया, सफीना नूह से सरकशी और बगावत मर्द ने की, इब्राहिम अलैहिस्सलाम को आग में मर्द ने डाला, मूसा अलैहिस्सलाम को वतन दरबदर मर्द ने किया, खुदाई का दावा सब के सब खुदाई के दावेदार मर्द थे, ईसा अलैहिस्सलाम पे ज़मीन तंग करने वाले यहूदी मर्द ही थे, रसूल अल्लाह को नाउज़ुबिल्ला झूठा और जादूगर कहने वाला मर्द ही था। जबकि इसके मुकाबले में औरतों की तादाद बहुत कलील है कि जिन्होंने पैगंबरों की मुखालिफत की। ज़्यादातर पैगंबरों की पुष्ट पनाही पनाही के लिए हमें औरतें ही नजर आईं। आदम अलैहिस्सलाम की तन्हाई को दूर करने वाली और आदम की जन्नत अधूरी जन्नत को मुकम्मल करने वाली औरत थी। जन्नत थी लेकिन उदास थे, इसका मतलब क्या हुआ, जन्नत औरत के बगैर मुकम्मल नहीं। मूसा अलैहिस्सलाम को फिरौन के जुल्मों इस्तबदाद से बचाने वाली औरत थी, बल्कि उसी के महल में परवरिश देने वाली औरत थी। ईसा अलैहिस्सलाम को शर्रे यहूद से बचाने वाली मरियम बिनते इमरान औरत थी। रसूलल्लाह को जब उन पर इल्ज़ाम लगाने वाले मौजूद थे, उनका साथ देने वाला कोई एक वक्त नहीं था, उनको तसल्ली और तशफ़ी देने वाली खुद वो कहा करते کہ مجھے وہ بہت یاد آتی ہے کہ کیونکہ اس نے اس وقت میرا ساتھ دیا کہ جب سب مجھے جھٹلاتے تھے. رسول اللہ کو جو کہ رحمت للعالمین ہے ان کو تسلی و تشفی دینے والی ایک عورت. تو عورت نے تو ہر جگہ پیغمبری اور رہنمائی کرنے والوں کا ساتھ دیا ہے. اب سوال کرنے والا جب یہ سوال اور اس سوال کا جواب پا لیتا ہے کہ پیغمبری کے لیے عورت کیوں نہیں تھی, تو وہ ایک اور سوال داغتا ہے. چلیں یہ بتائیے, معصومین میں ایک عورت اور 13 مرد, اس میں تو مرد جیت گئے, تو ہم کہیں گے بھائی سیدھا سا جواب ہے کہ پورے روئے زمین پہ ایک عورت ہی اس قابل تھی کہ جو معصومیت کے درجے پہ پہنچتی. یقین نہ آئے تو بہار الانوار کی یہ روایت پڑھ لیجئے کہ رسول مولا سے فرماتے ہیں کہ اللہ تعالیٰ نے پہلی نظر انتخاب روئے زمین پہ ڈالی تو مجھ کو چن لیا, دوسری نظر انتخاب روئے زمین پہ ڈالی تو تم کو چن لیا, تیسری نظر انتخاب روئے زمین پہ ڈالی تو تمہارے بعد 11 ائمہ کو چن لیا, چوتھی نظر انتخاب ڈالی تو فاطمۃ الزہرا کو چن لیا. کیا کیا جائے کہ 4 مرتبہ نظر ڈالنے پر 13 مرد تو مل گئے معصومیت کے درجے کے لیے, عورت فقط ایک ملی. اس میں خدا کا قصور نہیں عورتوں کا قصور, یا اس میں مردوں کی فضیلت نہیں خود فاطمہ کی فضیلت ہے کہ صرف ایک عورت کرائیٹیریا پہ اتری. دیکھیں اگر آپ کو سوال پوچھنا ہے تو ڈھنگ سے پوچھیے, حسن سوال نصف العلم, خوبصورت سوال آدھے علم کے برابر ہیں. خوبصورت سوال یہ ہے کہ فاطمۃ الزہرا ایک عورت نے 13 معصومین کے صفات اپنے اندر کیسے جمع کر لیے. ہم یہ دیکھتے ہیں کہ مردوں کو جب مختلف اصول و قوانین اور ضوابط صفات اور لائحہ عمل حیات بتلایا جاتا ہے تو کبھی کسی کی بات کی جاتی ہے, کبھی کسی امام کا تذکرہ, کبھی رسول کی, لیکن عورت کے لیے کسی بھی شعبۂ زندگی میں بات کی جائے تو باپ گھوم پھر کے فاطمہ کی طرف پلٹتی, رحمت کی بات کی جائے تو رسول کی مثال, علم و شجاعت کی بات کی جائے مولا کی مثال, صلح کی بات کی جائے حسن کی مثال, عظیمت کی بات کی جائے تو حسین کی مثال, عبادت کی بات کی جائے تو زین العابدین کی مثال, علم کو شگافتہ کرنے کی بات کی جائے تو امام باقر کی مثال, علم کو پھیلانے کی بات کی جائے تو امام جعفر کی مثال, لوگوں میں زندان میں رہ کر اپنی بات پہنچانے کی بات کی جائے تو موسیٰ کاظم کی بات, لوگوں میں رہ کر مشہور و معروف منصب حاصل کرنے کے باوجود دعوت و تبلیغ کے کام سے پیچھے نہ ہٹنے کی بات کی جائے تو امام علی رضا کی بات, دیار غیر میں رہ کر اپنے ہم وطنوں کی یاد کو اپنے دل سے لگا کے رکھنا کی بات کی جائے امام تقی علیہ السلام, اور غیبت کے لیے اپنے فرزند کو تیار کرنے کی بات کی جائے امام نقی علیہ السلام کی مثال, اور غیبت میں رہ کے اپنے ماننے والوں کی باس پرس, ماننے والوں کی احوال پرسی اور ان کی مدد جاری رکھنے کی بات کی جائے تو امام زمانہ امام نقی علیہ السلام. تو آپ نے دیکھا مختلف صفات کے لیے مختلف آئمہ کی طرف رخ کیا جاتا ہے, لیکن حجاب کی بات کی جائے فاطمہ یاد آتی ہے, بہترین ماں کی بات یاد کی جائے ماں یاد آتی ہے فاطمہ یاد آتی ہے, بہترین بیوی کی بات کی جائے فاطمہ یاد آتی ہے, بہترین بیٹی کی بات کی جائے فاطمہ یاد آتی ہے, حق کو برسر عام خلافت اور امامت کو خلافت کو چھیننے والوں کے سامنے بلند کرنے کی بات کی جائے تو فاطمہ یاد آتی, اپنے باپ کے سامنے ماں بن کر پیش آنے کی بات کی جائے تو فاطمہ یاد آتی ہے, ایثار کی بات کی جائے تو فاطمہ, سخاوت کی بات کی جائے, یہ ہے فاطمہ کا کمال. یہ ہے سوال جو پوچھنا چاہیے کہ فاطمہ نے ان 13 صفات کو اپنے اندر کیسے جذب کیا. اور دیکھیے جذب ایسا کیا کے مد مقابل یعنی جن سے ہم کمپیئر کر رہے ہیں وہ معصومین گواہی دے رہے کہ ہم تمہارے اوپر خدا کی طرف سے حجت ہے اور ہمارے اوپر ہماری جدہ فاطمہ اللہ کی حجت ہے. تو فاطمہ 11 معصومین پر حجت ہے. اب آپ کہیں گے جناب 2 معصوم تو پھر بھی رہ گئے, ان کی تو بات نہیں ہوئی کہ ان پر حجت ہے. تو کون سے 2 معصوم؟ پہلا معصوم رسول اللہ کی ذات کہ جس کے لیے کہا گیا فاطمہ ام ابیہا ہے, رحمت للعالمین کی ماں. لوگ رحمت کے لیے, لوگ تسلی و تشفی کے لیے رسول کو دیکھیں اور رسول تسلی کے لیے فاطمہ الزہرا کو دیکھیں. اس کے بعد مولا علی کی بات کر رہے ہیں آپ کہ جس کو کل ایمان کہا گیا, جس کل ایمان کو رسول اللہ نے ثقلین کی عبادت سے بہتر کہا, اس کل ایمان کا نصف ایمان فاطمۃ الزہرا. اور کہنے دیجئے کہ تھوڑا سا ایج, تھوڑا سا فائدہ فاطمہ کو یہاں پر بھی ہے, نصف سے شاید زیادہ ہو, کیونکہ خود مولا علی دوسرے دن رسول کو بتا رہے ہیں کہ میں نے فاطمہ کو اپنی عبادت میں معاونت پایا. جو علی دوسروں کی مدد کرے اس کی مدد, اس مشکل کشا کی مدد فاطمہ کرے. لیکن غالباً یہ سوال ادھورا تھا. مکمل سوال یہ ہے کہ فاطمہ نے 13 معصومین کے اوصاف اپنے اندر فقط 18 سال کی عمر میں کیسے جمع کی؟ یہ ہے سوال پوچھنے کا. 18 سال مجھے نہیں معلوم کہ خدا نے کیا سوچ کے جناب زہرا کی عمر 18 سال بنائی, لیکن اس وقت 18 سال کی عمر میں مردوں میں موجود صفات, مردوں میں موجود صفات کا مقابلہ کرنے کی جو فقط قابلیت, استطاعت اور جوہر فاطمہ نے دکھائی ہے, وہ مغرب کے معاشرے پہ تماچا ہے جو یہ کہتا ہے کہ 18 سال کی عمر میں انسان عاقل و بالغ و راشد ہوتا ہے, 18 سال کی عمر میں انسان انڈیپینڈنٹ ہوتا ہے, 18 سال میں لڑکی یا لڑکا وہ اس قابل ہوتا ہے کہ اپنی زندگی گزار سکے, یعنی 18 سال سے پہلے جائز ہے کہ وہ کوئی غلطی کرے اس کو معاف کر دیا جائے, 18 سال سے پہلے اس کی شخصیت میں کوئی کمی ہے, کوئی لغزش ہے, کوئی خطا ہے تو جائز ہے اس کو معاف کر دیا جائے. اس عمر کو مغرب میں ٹین ایج کہا جاتا ہے, 13 to 19 or 18. 18 سال سے کم عمر کا کوئی بچہ, وہ لوگ بچے ہی کہتے ہیں, ہمارے یہاں تو 9 عمر میں عورت بالغ ہو جاتی ہے اور 15 سال کے بعد مرد لڑکا. 18 سال سے کم عمر کوئی بچہ پارک میں نظر آ جائے اور یہ پوچھا جائے کہ تمہارے والدین کہاں ہیں, وہ کہیں گھر پہ, تو پولیس والدین کو پکڑ لیتی ہے کہ آپ کی سپرویژن میں لڑکا پارک میں کیوں نہیں ہے. 18 سال سے کم عمر میں بچہ بغیر پیرنٹس کی پرمیشن کے کوئی کام نہیں کر سکتا, اور ہمارے ہاں فاطمہ 18 سال میں تمام اوصاف حمیدہ کا مظاہرہ کر کے معصومین بے حجت بن کر اور ہر جہد سے رہتی دنیا تک کی خواتین کے لیے مثالی نمونہ بن کر 18 سال میں اس دنیا سے چلی بھی گئی. اگر 2-4 سال اور زندہ رہ جاتی تو لوگ پتنی اس کو کس مقام پر لے جاتے جو غلو کا مقام ہوتا. تو یہ فاطمہ کی بہت بڑی عظمت ہے, کسی معصوم کو 18 سال نہیں ملے, 18 سال سے زیادہ ملے. یہ معصومہ تھی, عورت ذات تھی, اس کو تو زیادہ ٹائم دینا چاہیے تھا کہ تم اکیلی ہو, 13 کا مقابلہ کرنا ہے, تم اکیلی ہو, معصوم ہو, تمہیں اور زیادہ ہم ٹائم دیتے ہیں تاکہ تم سکون سے اپنی صلاحیتوں کا مظاہرہ کرے. فقط 18 سال میں نہ جانے کس طرح فاطمہ نے جلدی جلدی قدم رکھ کے تمام مراحل عبور کیے ہوں گے, اور ایک لغزش نہیں کسی قدم میں, لڑکھڑاہٹ نہیں, بے صبری نہیں, نہ ہی کوئی گلا شکوا, نہ شوہر سے, نہ بابا سے, نہ اللہ سبحانہ وتعالیٰ سے. درود پڑھتے محمد والے. نشست میں گفتگو میں چونکہ بی بی مریم کا بھی تذکرہ آئے گا, چنانچہ چند باتیں بی بی مریم کے حوالے سے. دیکھیں, حسد, تکبر, لالچ, یہ اولین ترین گناہ ہے. حسد وہ ہے کہ جو شیطان نے کیا اور اس حسد کی بنا پر وہ راندہ درگاہ ہوا. تو جب اہل بیت کے فضائل کو اتنا آگے جاتے ہوئے لوگوں نے دیکھا, اہل بیت کو اتنا روشن دیکھا, تو کچھ لوگ ان سے حسد میں مبتلا ہو گئے اور غیر معصوم لوگوں کو, غیر اہل لوگوں کو اہل بیت کے مقابلے میں کھڑا کر دیا. معصوم مردوں کے مقابلے میں غیر معصوم مرد, اہل مردوں کے مقابلے میں نا اہل مرد, اسی طرح معصومہ کے مقابلے میں غیر معصومہ عورت, نا اہل اہل عورت کے مقابلے میں نا اہل عورت. اور یہ سازش احباب نے بھی کی, اغیار نے بھی کی. اپنے لوگوں نے جو سازشیں کی انشاءاللہ اس کا تذکرہ کبھی اور. اغیار میں عیسائیوں نے مثلا رسول اللہ کے مقابل عیسیٰ علیہ السلام کو کھڑا کیا, اور پھر مباہلے میں منہ توڑ شکست کھائی. بی بی سیدہ کے مقابلے میں بی بی مریم کو کھڑا کیا کہ ہماری مریم تمہاری فاطمہ سے بہتر ہے, معصوم بھی ہے, اللہ کے منتخب شدہ بھی ہے, پاک و طاہر بھی ہے, خوان بھی نازل ہوا کرتے تھے, اور معصوم نبی کی ماں بھی ہے, وغیرہ وغیرہ. اور دھڑلے سے یہ کہا کہ ارے تمہارے قرآن میں, ہماری انجیل میں تمہارے قرآن میں پوری سورہ سورہ مریم کے نام سے ہے, 20 سے زیادہ مقامات میں مریم کا تذکرہ آیا ہے, تمہاری فاطمہ کا کہاں تذکرہ, نعوذ باللہ. اور یہ اس طرح بلند و بالا دعوے کیے گئے. اغیار نے بھی دعوے کیے, احباب نے بھی دعوے کیے, اہل بیت کی قدر و منزلت کو ہمیشہ گھٹانے کی سازشیں ہوتی رہیں. یہ کس طرح غلط ہے اور یہ کس طرح سطحی انداز ہے تجزیے کا, اس کا تذکرہ ہم کریں گے. لیکن چلتے چلتے جملہ معترضہ جو شاید موضوع سے متعلق نہ ہو لیکن چونکہ آج کل کے ماحول سے مطابقت رکھتا ہے, یاد رکھ لیجئے, جس طرح شخصیات کے مقابلے میں شخصیات کو کھڑا کیا جاتا ہے, اسی طرح واقعات کے مقابلے میں واقعات کو کھڑا کیا جاتا ہے. غدیر قم اہم ترین واقعات, اہم ترین خطبہ, اس کے مقابلے میں حجت الوداع کو کھڑا کر دیا کہ نہیں, سب کچھ اور سب سے آخری خطبہ یہی ہے, خطبہ غدیر کوئی خطبہ نہیں, اگر ہے بھی تو دو چار جملے رسول اللہ نے کہے تھے اور یہ کوئی اتنی اہم بات نہیں. اسی طرح آج کل کے دور میں ہماری اہم تقریبات, اہم ایام کے مقابلے میں غیر اہم ایام, غیر اہم واقعات رونما ہو رہے ہیں, اور دانستہ اور بغیر دانستہ لوگ اس طرف متوجہ ہو رہے ہیں. مثلا ایام فاطمی اور پی ایس ایل, سوری ٹو سے, جیسے کہتے ہیں کباب میں ہڈی آ گئی, برداشت کریں. ایام فاطمی اور پی ایس ایل, رات کے دو دو بجے تک میچ چل رہا ہے, صبح اٹھ کے بابا نے پوچھا فجر پڑی, نہیں بابا لیکن آپ میچ بڑا اچھا تھا, آخری اوور میں 16 رن بنائے, 2 چوکے اور 6 ایک چھکے کی مدد سے, بیٹا نماز جب, نہیں بابا کل, بابا آپ کو معلوم ہے کل کون سا میچ آئے گا, ارے میں نہیں بابا, بیٹا وہ مجلس میں جانا ہے, نہیں ہمارے اسکول میں من چل رہا ہے, ہمارا من چاہ رہا ہے کہ ہم من میں جائیں, ہمارا من نہیں جا رہا کہ ہم ایام فاطمی میں جائیں. یہ من کیا ہے, اس کی تفصیلی گفتگو کبھی اور ہوگی. بونا فائد لڑکے لڑکیاں رات گئے تک باہر, لڑکے لڑکیاں پکنک, لڑکے لڑکیاں گلچھڑے, لڑکے لڑکیاں مکس گیدرنگ, اور نہ جانے پتنی کیا کیا, انشاءاللہ تفصیلی گفتگو کبھی اور. تو غیر اہم کاموں کو توجہ دی جا رہی ہے, غیر اہم پکنک, کھیل تماشے, اس کی طرف توجہ کر کے عزاداری, ایام فاطمی اور اہم تقریبات کو غیر اہم قرار دیا جا رہا ہے. یاد رکھ لیجئے یہ عکاس کے میلے رسول کے زمانے میں بھی تھے. رسول کو جمعے کا خطبہ دے کے لوگ چلے جاتے تھے, کیوں, شاپنگ کرنی ہے, زیارت بعد میں کر لیں گے, ابھی جو نیا بازار کھلا ہے کربلا میں یہ ذرا دیکھ لیں. عکاس کے میلے ابھی بھی ہیں, ٹورنامنٹس کھیل تماشے ابھی بھی ہیں, دجال آپ کے ساتھ چل رہا ہے, شیطان آپ کے ساتھ ساتھ چل رہا ہے. تو جو اہم واقعات ہوتے ہیں, اہم ایام ہیں, ان پہ توجہ دیجئے, جو غیر اہم واقعات ہیں ان کو جو بہت زیادہ پروجیکٹ کیا جا رہا ہے ان سے بچیے. کرکٹ کا میچ مردوں کا ہے, عورت انٹرویو لے رہی ہے, انٹرویو دینے والی بھی عورت, کیوں, عورتوں کو انوالو کرنا ہے کرکٹ میں, عورتوں کو انوالو کرنا ہے ریسلنگ میں, عورتوں کو انوالو کرنا ہے مردوں کے کھیلوں میں, تاکہ اس میں اٹریکشن پیدا ہو, مرد بھی دیکھیں اور عورت بھی کہیں کہ شاید یہ ہمارے کام کی چیز ہے. تو یاد رکھ لیجئے دنیا بھر میں ہسٹری اٹھا کے دیکھ لیجئے ایجنسیز کی, خفیہ ایجنسیز کی دنیا بھر میں, موساد ہو, را ہو, کے جی بی ہو, تمام کی, کہ جتنے ریولوشنری اسٹیپس دنیا کی عالمی سیاست کو تبدیل کرنے کے لیے ان بین الاقوامی ٹورنامنٹس میں لیے گئے ہیں؟ اتنے کبھی نہیں. کوئی اہم فیصلہ ہوا، فٹ بال کا ٹورنامنٹ چل رہا تھا. کوئی اہم واقعہ ہوا، کرکٹ کا ٹورنامنٹ چل رہا تھا. کوئی اہم چیز ہوئی، پتہ الگ. اور یہ بات اس لیے بھی اہم ہے کہ یاد رکھ لیجئے، روایتوں میں آیا ہے کہ جب امام کے ظہور کا اعلان ہوگا تو اعلان پہ لبیک کہنے والے فوراً جائیں گے، شک و تردد میں پڑھنے والے، غیر اہم کاموں کو اہم کام کرنے والے سوچیں گے کہ ذرا ٹھہر جاؤ کنفرم کر لوں، اور فوراً دوسرا اعلان ہوگا کہ نہیں فلاں جگہ یہ واقعہ ہو رہا ہے، فلاں جگہ یہ کھیل شروع ہو چکا ہے، فلاں جگہ یہ ٹورنامنٹ. اس کے بعد ایک اور خبر آئے گی، اس کے بعد ایک اور، اس کے بعد 3, 4, 10, 12 خبریں آئیں گی، اور آدمی ان خبروں کو دیکھتا چلا جائے گا اور پہلا اعلان بھول جائے گا کہ امام کا ظہور ہو گیا. تو یاد رکھ لیجئے، یہ اس وقت بھی اسلام کو نقصان پہنچانے والی سازش ہے. جب امام کا ظہور ہوگا، یہ نہ ہو کہ امام کے ظہور کا اعلان آپ سنیں لیکن اس کے بعد جو اعلان ہو کہ فلاں جگہ ٹورنامنٹ، فلاں جگہ دھماکہ، فلاں جگہ یہ، اور اس میں آپ کھو جائیں. تو اہم شخصیات کے مقابلے میں غیر اہم شخصیات کو کھڑا کیا جاتا ہے، اہم واقعات کے مقابلے میں غیر اہم واقعات کو کھڑا کیا جاتا ہے. اپنے بچوں کو، خصوصاً نوجوانوں کو یہ بتلائیں کہ بیٹا یہ حرام نہیں ہے، لیکن جب اہم کاموں کی راہ میں رکاوٹ بن جائے تو پھر شیطانی افعال بن جاتے ہیں. بہتر یہ ہے کہ ان سے پیچھا چھڑایا جائے. ایک درود پڑھ لیں محمد والے محمد. ہماری گفتگو بی بی سیدہ کے حوالے سے، ہماری گفتگو قرآن کے حوالے سے، ہماری گفتگو بی بی مریم کے حوالے سے، مقدماتی نکات اپنے ختام کو پہنچے. آئیے ہم باقاعدہ گفتگو کا آغاز کرتے ہیں. پہلا مرحلہ انتخاب الہی. سورہ مریم آیت نمبر 42 اللہ تعالیٰ فرماتا ہے، یا مریم ان اللہ اصطفاک وطہرک واصطفاک علی نساء العالمین، کہ اے مریم ہم نے تمہیں منتخب کر لیا، ہم نے تمہیں پاک و پاکیزہ کر دیا، اور ہم نے تمہیں تمام عالمین کی عورتوں میں سب سے برگزیدہ بنا دیا. یہاں یہ آیت جب پڑھتا ہے، سرسری طور پر قرآن کو پڑھنے والا، کشتی میں بیٹھ کے سمندر کی سیر کرنے والا کہتا ہے کہ بس فیصلہ ہو گیا، ایک آیت سورہ آل عمران آیت نمبر 42 کافی ہے، 42، کہ اللہ تعالیٰ نے مریم کو منتخب کر لیا، اللہ تعالیٰ نے مریم کو پاک کر دیا، اللہ تعالیٰ نے تمام عالمین کی عورت پر بی بی مریم کو برگزیدہ بنا دیا. یہ سب لکھا میں آپ بالکل فکر نہیں کریں، ٹینشن میں بتائیے، آیت نمبر تمام ترجمے اور اصلی عبارت بھی لکھی ہوئی ہے. اچھا، اب یہاں پر اس آیت کا تجزیہ تحلیل بعد میں کریں گے، پہلے اس آیت کو روایت سے سمجھ لیتے ہیں. کیوں سمجھ لیتے ہیں روایت سے؟ اللہ کے رسول نے کہا میں تمہارے درمیان دو گراں قدر چیزیں چھوڑے آ رہا ہوں، قرآن اور اہل بیت. تو جس نے قرآن کو اہل بیت سے نہ سمجھا اس نے ٹھوکر گائی. تو پانچ روایات اس آیت کے ضمن میں کہ جو یہ سمجھ رہا ہے کہ خدا نخواستہ مریم فاطمہ کے برابر، مریم فاطمہ سے افضل وغیرہ، نہیں. اللہ کے رسول اس آیت کو تلاوت کرتے ہیں اور پھر کہتے ہیں کہ جان لو زنان عالم چار ہیں، آسیہ بنت مزاحم، مریم بنت عمران، خدیجہ بنت خویلد، فاطمہ بنت محمد. چار خواتین ہیں. اور فوراً فرماتے ہیں کہ ان چاروں میں، چاروں میں سب سے افضل فاطمہ ہے. فیصلہ ہو گیا. آیت کے ساتھ، نزول کے ساتھ چاروں کا تعارف یہ بھی بتلا دیا کہ یہ مریم ہی معصوم نہیں ہے، باقی تین اور ہیں. مریم ہی افضل نہیں ہے، باقی چار بھی ہیں، تین اور ہیں. اور اس کے بعد یہ کہا ان چاروں میں سب سے افضل کون ہے، تبھی فیصلہ ہونا چاہیے تاکہ لوگ اشتباہ نہ کریں. کون؟ فاطمہ. دوسری روایت چھٹے امام سے، چھٹے امام فرماتے ہیں کہ رسول اللہ سے کسی صحابی نے پوچھا کہ کیا فاطمہ اپنے دور کی عورتوں سے افضل ہیں؟ رسول نے فوراً دیکھا الٹی بات، بات یہ ہے کہ مریم اپنے دور کی عورتوں سے افضل ہے، لیکن الٹی بات صحابی نے پوچھا کہ جب اس کو پتا چلا سید النساء العالمین فاطمہ ہے، کہ فاطمہ تمام عورتوں کی سردار ہے، تو اس نے فوراً پوچھا کہ کیا اپنے دور کی عورتوں کی سردار؟ رسول نے کہا نہیں، یہ صفت تو مریم بنت عمران کے لیے ہے، میری بیٹی فاطمہ تو اولین سے لے کر آخرین تک کی عالمین کی عورتوں کی سردار ہے. اولین سے لے کے آخرین تک کی. تیسری حدیث صحیحین, صحیح بخاری صحیح مسلم میں موجود ہے کہ فاطمہ سیدت النساء الجنہ, جنہ ہے, جنت میں موجود تمام عورتوں کی سردار. اب ظاہر سی بات ہے جتنی بھی عورتیں ہوں, آسیہ ہوں, مریم ہوں, خدیجہ ہوں, ان کی بھی سردار. اور کیسی سردار, کس انداز کی سردار, کس شان کی سردار. ایک اور حدیث, رسول کہتے ہیں گھر میں بیٹھے ہوئے ہیں, اے علی یہ میرے اہل بیت ہیں, اے علی تم میرے بعد اس امت کے امام ہو, اے علی گویا میں دیکھ رہا ہوں فاطمہ جنت میں داخل ہو رہی ہے, 70,000 فرشتے دائیں طرف, 70,000 فرشتے بائیں طرف, 70,000 فرشتے فاطمہ کے پیچھے پیچھے چل رہے ہیں اور وہ ناقۂ نور پہ سوار ہیں. اے رسول دائیں طرف بھی فرشتے, بائیں طرف بھی فرشتے, پیچھے بھی فرشتے, اور آگے آگے رسول فرماتے ہیں کہ روایت میں, ارے فاطمہ کے آگے یہ تینوں عورتیں آسیہ بنت مزاحم, مریم بنت عمران اور خدیجہ بنت خویلد ایسے چلیں گی جیسے حاجی افراد چلتے ہیں. ان کو بھی عزت دے دی فاطمہ کے آگے چلا کر, لیکن یہ بھی بتلا دیا کہ دیکھو سیدہ تو صرف فاطمہ ہے. یہ روایت جن کی روشنی میں اگر آپ قرآن کو سمجھیں تو آپ کے اندر جو اشتباہ پیدا ہوتا ہے اس آیت کو پڑھ کر وہ فوراً دور ہو جاتا ہے. لیکن عقل تقاضا کرتی ہے کہ اس آیت کا تفصیلی تحلیلی جائزہ لیا جائے اور اس میں جو الفاظ ہیں ان کو بغور دیکھا جائے, ان کے معنی و مفہوم تلاش کیے جائیں. دیکھیں اس آیت میں تین الفاظ ہیں جو قابل گرفت ہیں, جو قابل متعلّہ ہیں, جو قابل توجہ ہیں. ان اللہ اصطفا کے, جو استفاقے ہیں کہ اللہ نے منتخب کر لیا تو بس منتخب کر لیا تو منتخب کر لیا, اللہ کی چوائس پہ کوئی آبجیکشن ہو سکتی ہے, کوئی چیلنج کر سکتا ہے نہیں. پھر اللہ فرماتا ہے وطہر کہ اللہ نے پاک کر دیا, جب اللہ نے پاک کر دیا تو بس دا بیسٹ پیوریفائڈ پرسن ان دا ورلڈ کافی ہے. اب آپ کیوں کہہ رہے ہیں کسی اور کو, اگر چلیں فاطمہ سے زیادہ نہیں پاک کیا فاطمہ کے برابر تو کیا ہوگا. ٹھیک, پھر تیسری بات مصطفیٰ کے اللہ نسائل عالمین اور تمام عالمین کی عورتوں میں تم کو چن لیا. آئیے ان تینوں الفاظوں کو ایک ایک کر کے لیتے ہیں اور دیکھتے ہیں کہ دقت کرنے پہ ہمیں کیا بات پتہ چلتی. پہلی بات, پہلا لفظ قابل غور نقطہ, ان اللہ اصطفا کے, اللہ تعالیٰ نے جو کہا ہے کہ اصطفا کے یعنی چننا, چنا. مصطفیٰ رسول کو اس لیے کہتے ہیں کہ اللہ نے چن لیا, مصطفیٰ اس میں مفعول. ان اللہ اصطفا کے, اللہ نے چن لیا منتخب کر لیا. تو مجھے یہ بتائیے کہ اللہ اگر کسی کو منتخب کر لے تو کیا وہ تمام زمانے کے لوگوں سے افضل ہو جاتا ہے؟ کہ اللہ نے لفظ اصطفا کے قرآن میں پہلی مرتبہ استعمال کیا ہے, اگر کیا ہو تو آپ کہیں اللہ تعالیٰ سورہ آل عمران اسی سورہ میں آیت نمبر 33 میں فرماتا ہے ان اللہ اصطفا آدم و نوح و آل ابراہیم و آل عمران آل العالمین, کہ بے شک اللہ تعالیٰ نے منتخب کر لیا ہے آدم کو, نوح کو, آل ابراہیم کو اور آل عمران کو تمام عالمین میں سے. تو کیا یہ چاروں افراد اور ان کی نسلیں, ان کے خاندان تمام لوگوں سے افضل ہو گئے؟ حالانکہ ہر کوئی اس بات میں متفق ہے رسول اور ان کے اہل بیت سب سے زیادہ افضل ہے. اصطفا کے اور منتخب کرنے کا لفظ کوئی پہلی مرتبہ تو استعمال نہیں ہوا, اجتماعی طور پہ منتخب کرنے کا لفظ آپ نے سنا, انفرادی طور پہ بھی اللہ تعالیٰ نے لفظ استعمال کیا ہے. سورہ بقرہ آیت نمبر 247 اللہ تعالیٰ فرماتا ہے قال ان اللہ اصطفاہ علیکم وزادہ بسطۃ فی العلم والجسم. جالوت ایک ظالم بادشاہ موسیٰ علیہ السلام کے زمانے میں, لوگ موسیٰ علیہ السلام کے پاس آئے کہ آپ ہمارے اوپر ایک امیر لشکر منتخب کر دیجئے تاکہ ہم جالوت کو شکست دیں. اللہ تعالیٰ سے دعا کی, اللہ نے کہا کہ تالوت کو امیر لشکر بنا دو. تالوت کو امیر لشکر بنایا, لوگوں نے احتجاج کیا یہ تو مفلس, یہ تو लोअर मिडिल क्लास या लोअर क्लास, ये तो गरीब, हम इसकी सरकर्दगी इस इमारत में कैसे चले, हम तो शहाना अंदाज, हम तो मुतअम्मन साहिब हैसियत लोग। अल्लाह ताला ने कहा कि قال ان الله اصطفاه وزاده بسطه في العلم والجسم, कि अल्लाह ताला फरमाता है, यानी मूसा ने कहा, अल्लाह फरमाता है बेशक हमने इसको तुम पर चुना, وزاده بسطه في العلم والجسم, इसलिए कि वो तुम में इल्म में शुजात में बरतर है, बेहतर है, अफजल है। अब इन दो सिफात को असहाबे रसूल में तलाश कीजिए, इल्म में, शुजात में, और खुद मुंतखब कर लीजिए कि रसूल के बाद इमारत का, इमामत का, खिलाफत का, विसायत का, जानशीने का हक किसको है। देखा आपने, अस्तफा का वक्त एक से ज्यादा अफराद के लिए इस्तेमाल हुआ, लेकिन जरूरी नहीं कि वो तमाम लोगों से अफजल हो। इस्तफा का मतलब मायने तालूत में चश्मा हुए, लेकिन वो सबसे अफजल नहीं हुए। अरे वो तो अपने जमाने के मूसा से भी अफजल नहीं हुए, जिन्होंने इसको उनको अपॉइंट किया था, मुकर्रर किया था अल्लाह ताला की तरफ से। ये बात खत्म हो गई। दूसरे लफ्ज बयान, अल्लाह ताला फरमाता है इन अल्लाह अस्तफा के वतहरा के जब कह दिया कि हमने पाक कर दिया, माजी का सीखा है। आप कह सकते हैं माजी में तो कंफर्म चीज होती है, भाई मैंने खाना खा लिया है, कंफर्म है ना, आपने खा लिया, मैं खाना खाऊंगा, हो सकता है खा पाए, हो सकता है दाइए जल को लब्बैक कह दें, हादसा हो जाए, कोई मसला हो जाए, नहीं खा पाए, लेकिन माजी के लिए तो कंफर्म होता है। आप कहेंगे भाई देखिए अल्लाह ताला ने पाक कर दिया। पहले तो ये बात कि अल्लाह ताला ने सूरह आल इमरान की आयत नंबर 42 में वतहरा के एक मरतबा कहा। सूरह अहज़ाब आयत नंबर 33 की तरफ आए, इन्नमा युरीदुल्लाहु लियज़हिबा अन्कुम अर-रिज्स अहलल बैत व युतहिराकुम तत्हीरा। अल्लाह हू अकबर। दो मरतबा तहारत का लफ्ज इस्तेमाल हुआ है। आप कहते हैं बच्चे को बेटा पढ़ो, बेटा पढ़ता है, बेटा ऐसे नहीं, ऐसे पढ़ो जैसे पढ़ाई होती है, ऐसे करो पढ़ाई। बेटिया जरा ये ड्राइंग रूम साफ कर देना बेटा। बिटिया ने जो है ड्राइंग, बेटा कैसे साफ किया, जैसे सफाई की जाती है उस तरह करो। तो अल्लाह ताला कह रहा है, एक तो एक लफ्ज को दो मरतबा कहना ताकीद की दलालत है, और फिर तत्हीरा कहना कि इस तरह पाको पाकीज़ा जैसे करने का हक है। मरियम भी नहीं का मैं क्या बात कर दिया, कैसे, इट्स नन ऑफ योर बिजनेस। सुपरलेटिव, कंपेरेटिव, रेगुलर डिग्री किसी को भी पाक किया, पाक करने का हक है, ये कोई गारंटी नहीं है, बस काम कर दिया काफी है इतना। नंबर एक। नंबर दो, आप कह रहे माजी का सीखा है, माजी का सीखा है, एक आदमी ने अच्छे ग्रेड लिए, जरूरी है कि मुस्तकबिल में मिले? मुस्तकबिल में जरूरी नहीं है। बीबी सैयदा के लिए, अहले बैत के लिए क्या कहा, वही तो हिराकुम तदहीरा, कि अल्लाह चाहता है कि तुमको पाको पाकीज़ा रखे, यानी हाल और मुस्तकबिल दोनों मिला के फेले मुजारे हमेशा रखेगा। जब अल्लाह ने इरादा कर दिया, उसके इरादे को कौन चैलेंज कर सकता है। अच्छा, यहां पर तर्जुमा ध्यान से करने की जरूरत है कि लग्जिश ना हो जाए हम गैर मासूम से। कैसे लोग कहते हैं कि इसका तर्जुमा जो लोग करते हैं वो कैसे करते हैं कि अल्लाह ताला पाक कर दे, नऊज़ बिल्ला, नहीं, क्या पाक नहीं थे, अल्लाह ने उनको पाक किया। हम कहते हैं भाई ये कपड़ा पाक कर दो, पाक कर दिया, हाँ पाक कर दिया, या मैं कर दूंगी पाक, इसका मतलब नजीस है नऊज़ बिल्ला, नहीं, पाक रखे, पाक थे। अल्लाह ने कहा मैं जमानत लेता हूं। भाई देखे ना, कोई स्टूडेंट आपको ब्रिलियंट नजर आ जाए और मुसलसल अच्छे ग्रेड दे रहा हो, बेटा क्लास के बाद मेरे पास आ जाना, मैं तुम्हें एक्स्ट्रा क्लास दिया करूँ, कोई प्रॉब्लम हो मेरा फोन नंबर हाजिर है, कोई मसला, फिक्र नहीं करो बेटा, तुम्हारी पढ़ाई मेरे जिम्मे, अब तुम्हारा ए ग्रेड आएगा हमेशा, क्योंकि मैंने टैलेंट देख लिया है उसमें, जब मैं उसको ऑफर कर रहा हूँ कि अब तुम्हारी जिम्मेदारी मैं लेता हूँ और तुम्हारे स्कॉलरशिप भी मैं बांधता हूँ, तुम्हारे सबके जिम्मा भी मैं लेता हूँ, वगैरह वगैरह। इस तरह अल्लाह ने टैलेंट देख लिया है, कुछ देखा तो दिया ना, तहारत देखी तो दी। अच्छा, एक बात मैं और बता दूं, अलकाबात अल्लाह की तरफ से होते हैं, साबित खुद अहले बैत को करने होते हैं। अल्लाह तूने बड़े आराम से कह दिया अंता ज़ैनुल आबिदीन, अब उस बेचारे को साबित करना पड़ेगा उम्र भर, साबित करके दिखाया ना कि मेरे खुदा ने कहा है, अगर ना कहता होता तो शायद कुछ कमी कर लेता, लेकिन अब अल्लाह की बात मुझे रखनी है, अंता ज़ैनुल आबिदीन, अब मैं आबिदों की जीनत बन के दिखाऊंगा। अगर कह दिया सजदतुन निसाइल आलमीन, तो ये तो और जिम्मेदारी वाली बात हो गई कि बहुत बड़ा बोझ बाप अपने बेटे को कहता है देखो बेटा मैं दुबई जा रहा हूँ, मैं अमेरिका जा रहा हूँ, तुम जरा घर का सवाल ख्याल रखना। थोड़ी देर के लिए खुश होता है, ओहो मुझे नायक बना के गया है। लेकिन जब वो देखता है बेटा ये फ्रिज खराब हो गया है, इसको ठीक करवा लो, बेटा 100 100 रुपये ले आओ, बेटा छोटे भाई को जरा पढ़ा दो, बेटा ये बिजली का बिल जमा करा दो, कहता है कि वाकई कितनी बड़ी जिम्मेदारी डाल दी अल्लाह ने मुझे मेरे ऊपर। तो एजाज लेना बड़ी बात है, उस एजाज को साबित करना अल्लाह ने भी साबित करेगा, अब खुद मासूमीन को साबित करना है कि गुनाह के मौाक़े नहीं करना है, ख्वाहिशात हैं नहीं पूरी करनी है, क्योंकि अल्लाह ने कह दिया सैयदुन्निसा रोल मॉडल मुझे बनने के दिखाने। दो जुमले मुझे इजाफे कहने दीजिए, अगर सही हो तो सलावात पढ़ दिएगा वरना एतराज कर दिएगा। अल्लाह ने 14 मासूमीन की जिम्मेदारी ली थी, ठीक, अरे यहां तो 14 से ज्यादा लोगों ने अपने आप को मासूम कर दिखाया। अल्लाह ने हजरत अब्बास की जिम्मेदारी ली थी, बीबी जैनब की जिम्मेदारी ली थी, नहीं, अरे अहले बैत का तो वो घराना है कि अल्लाह ने बड़ों की जिम्मेदारी ली थी, यहां तो छोटों ने, हजरत कासिम ने, बीबी सकीना ने, अली असगर ने अपने आप को मासूम कर दिखाया, और मासूम नहीं दिखाया वो कुर्बानी दी गई, बड़े दंग रह गए। ये वो घराना है 14 मासूमीन की। और थोड़ा सा और हिस्ट्री में जाए तो 5 की गारंटी ली थी, 5 फिर 14 फिर 14 से बढ़ते चले गए, ये है वो घराना। रसूलुल्लाह मस्जिद में खुतबा दे रहे हैं, बैठ जाओ, सब बैठ गए। एक सहाबी गुजर रहे थे मस्जिद के बाहर से, वो वहीं बैठ गए। रसूल ने कहा मैंने तुमको तो नहीं कहा था, मेरी आवाज मुझे आपकी आवाज आई, मैं समझा मुझे भी कहा हो, तो आवाज अब्बास को भी आई होगी, अब्बास सकीना को भी आई होगी, आवाज जो है वो कासिम को भी आई होगी। तो ये दो अहले बैत के घराने के लोग सुन लिया करते थे, अरे बच्चे थे बड़े तो नहीं थे, कह सकते थे पानी चाहिए खाना चाहिए मदीने वापस जाना है, लेकिन देख लिया बड़े जैसे कर रहे हैं हमें वैसे ही करना है। तो अल्लाह ने तो 14 को चुना था, जैसे मकनतीस होता है ना अपने साथ और चीजों को भी चुपका के लिए आता है, तो अहले बैत ने 14, अल्लाह ताला ने 5 को चुना, 14 फिर 14 के पीछे एक लाइन लग गई। क्या घराना है कि जिनमें वाजिब नहीं था तहारत साबित करना, उन लोगों ने तहारत को साबित करके दिखाया। ये है फातिमा, ये है पंचतन, ये है अहले बैत, कि जो वाजिब नहीं था हमने वो भी वाजिब करके अपने ऊपर कर दिया। दुरूद पढ़ते मोहम्मद वाले मोहम्मद। तीसरा जुमला, तीसरा लफ्ज, तीसरा नुक्ता, मुस्तफा के अला निसाइल आलमीन, हमने तुम्हें चुन लिया तमाम औरतों में से, बुर्गजीदा बना दिया तमाम औरतों में से। अब कहीं आलमीन का लफ्ज आ गया, बस अब आप खामोश हो जाएं। अल्लाह आलमीन ना कहता, मुस्तफा के कहता तो बस काफी था, आप हक में थे, आप दावा कर सकते थे कि बीबी मरियम भी ताहिर हैं और भी ताहिर हैं, और हो सकता है बीबी मरियम अफजल हों। लेकिन जब अल्लाह ने कह दिया अला निसाइल आलमीन तो बस आप खामोश हो जाइए, जब अल्लाह खुद कह रहे हैं नसाइल आलमीन, आलमीन में से चुन लिया। एक तो जवाब, इसका जवाब अवलीन और आखरीन के आलमीन। दूसरी कुरान की आयत है, कुरान की आयत से जवाब देना चाहिए, ये बहस का उसूल है। आयत का जवाब आयत से, रिवायत का जवाब रिवायत से, हमने तो सपोर्टिंग एविडेंस के तौर पे रिवायत पेश कर दी, लेकिन आयत है तो आयत कुरानी लाइए कि जिसमें आलमीन का लफ्ज हो और आलमीन के लिए फजीलत ना साबित हो। सूरह बकरा आयत नंबर 247, सूरह बकरा आयत नंबर 47, अभी की जो आयत थी तालूत वाली वो 247 थी, ये 47 सिर्फ 47। या बनी इसराइल اذكروا نعمتي التي انعمت عليكم واني فضلتكم عليك على العالمين واني فضلتكم على العالمين, के ए बनी इसराइल याद करो हमारी नेमतों को जो हमने तुम पर नाजिल की और तुमको तमाम आलमीन में बरगजीदा बनाया। तो क्या बनी इसराइल की कौम रसूल की कौम से अफजल हो गई? जी नहीं। अल्लाह ताला सूरह आले इमरान आयत नंबर 33 में फरमाता है, 110 आले इमरान 110 में फरमाता है, कुंतुम खैरा उम्मतिन उखरिजत लिन्नास वतअमुरून बिलमारूफ वतनहौन अनिल मुनकर, कुंतुम खैरा उम्मतिन तुम बेहतरीन उम्मत हो, उखरिजत लिन्नास जो लोगों के लिए निकल खड़े हुए हैं, तअमुरून बिलमारूफ नेकी का हुक्म देते हो, वतनहौन अनिल मुनकर और बुराइयों से रोकते हो। तो अल्लाह ताला ने जब आलमीन का लफ्ज कह दिया और बनी इसराइल को बेहतरीन उम्मत करार दे दिया, तो फिर ये कहां से आ गए? तो इसका मतलब क्या हुआ, वो अपने जमाने के लोगों से अफजल थे। और अगर अब भी तसल्ली तशफी नहीं हो रही, आइए खुद बनी इसराइल से एतराफ करवा देते हैं हम आपको। बनी इसराइल के लिए जब मनो सलवा उतरा, ख्वान उतरा थाल में आसमान से, बनी इसराइल की कौम जब दरबदर हुई तो अल्लाह ताला ने उनके लिए आसमान से खाना आम उतारा, उसमें नए अनवा लजीज अकसाम के खाने थे, गोश्त थे, मछली थी, सब्जी थी, अनवा अकसाम के बेमौसम के फल थे, और क्या क्या नहीं था। हर आदमी की चॉइस के मुताबिक, टेस्ट के मुताबिक खाना था। आप होटल में जाते हैं, रेस्टोरेंट में, बच्चे कहते हैं हमें चिकन टिक्का खाना है, बड़े कहते हैं हमें जो है वो सिख कबाब खाने हैं, खातून कहती हैं हमें जो है मलाई बोटी खानी है। अब वेटर आके कहता है कि आप लोग प्लेटर क्यों नहीं खा लेते? लोग कहते हैं अच्छा आप तुमने चौथी डिश बताई है। कह रहे नहीं ये चौथी डिश नहीं, ये प्लेटर प्लेट में आएगा जिसमें तीनों चीज़ें मौजूद होंगी। कह रहे अच्छा भैया बहुत अच्छी बात है, प्लेटर आ जाता है उसमें कोल्ड ड्रिंक भी होती है, उसमें रायता भी होता है, उसमें सलाद भी होती है, उसमें रोटी भी होती है। आप खुश जानते कि एक प्लेटर में सबका काम हो गया। तो इस तरह का इलाही प्लेटर उतरा करता था। अब जिसके जो होटल में प्लेटर खाए वो उतरा कॉलर ऊपर करके निकलता है, जिसके लिए आसमान से प्लेटर उतरे। तो जैसे कहते हैं ना कि खुदा जब हुस्न देता है नजाकत आ ही जाती है, खुदा जब फजल देता है तकब्बुर आ ही जाता है। और उस कौम की बेचारे की आप क्या एतराज करेंगे उस पर, उस कौम के लीडर मूसा अलैहिस्सलाम के दिल में थोड़ा सा, जब तख्तियां लेके आए थे कोई दूर से, मैं दुनिया का सबसे आलिम, अल्लाह ने कहा स्टॉप, टेक अ यू टर्न प्लीज, दिस वे प्लीज, जाओ वहां पे खजर अलैहिस्सलाम से इल्म हासिल करो, जानो तलम्मुस तय करो। तो एक नबी ने गैर नबी से इल्म हासिल किया। तो कभी अपने इल्म पर या किसी भी सिफत पे तकब्बुर मत कीजिएगा, वरना अल्लाह ताला ऐसी चीज सामने कर देगा आप हैरान रह जाएंगे। तो जब ख्वान उतरा तो मूसा अलैहिस्सलाम से पूछा, ए मूसा, यानी पूछा क्या, मूसा अलैहिस्सलाम की जबान मुबारक से एतराज करवाना चाह रहे थे, यस यू आर द बेस्ट। अम्मी से पूछा, अम्मी मैं कैसा लग रहा हूं? अम्मी देखिए मैंने कैसा लिखा है, पता है अम्मी 10 मरतबा तारीफ कर चुकी हैं। नहीं नहीं फिर भी एक मरतबा और दूसरे भाई को भी बताना होता है ना, देखो अम्मी क्या कह रही है, सुनो। तो कौम ने कहा, ए मूसा, क्या हमारी तरह भी कोई अफजल आला कौम है? मूसा तो जवाब देने के लिए तैयार बैठे थे, ये सवाल करें मैं इनको बताऊं। मूसा ने कहा हाँ है। हैरान, हमसे भी बेहतर कोई कौम, ख्वान उतर रहे होंगे, क्या क्या कर किया होगा उन्होंने, क्या मुश्किलात और क्या नेमत, क्या काम करते होंगे। मूसा ने कहा तुमसे बेहतर वो लोग हैं जो अपने हाथों से हलाल रोजी कमा के खाते हैं। तो आजकल के मर्दों को ये और औरतों को जो जॉब करते हैं हलाल रोजी कमाते, बता दें आप बनी इसराइल से बेहतर हैं जिनसे ख्वान उतरता था। लोग कहते नहीं भाई खून पसीना काम करके हम जो है वो चंद हजार कमा पाते हैं। अरे आप मूसा अलैहिस्सलाम की कौम से बेहतर हैं। तो आपको मालूम है फिर मूसा अलैहिस्सलाम की कौम ने हमारी तरह नहीं दे, अच्छा अच्छा सॉरी तुसे कंटिन्यू कंटिन्यू, हम अब नहीं पूछेंगे ख्वान आने दे, नहीं गैरतमंद है, कहेंगे ठीक है कल से हमें ख्वान नहीं चाहिए, हम खुद मेहनत करेंगे। खुद मेहनत शुरू की, क्या किया, धोबी का काम शुरू किया, लोगों के कपड़े धोने शुरू किए, और ऐसे कपड़े धोए, ऐसा ब्रांड तैयार किया, वो बस पूरा ब्रांड जो है पूरी दुनिया में मशहूर हो गया। किससे कपड़े धोए? वो मूसा के हवारियों से। जब मूसा के हवारी का मतलब साथी नहीं, हवारी अरबी में कहते हैं हवर, हूर से निकला, हूर हुरुलैन जैसे हम कहते हैं, जिसकी आंखों की सफेदी बहुत सफेद और आंख की काली पुतली बहुत सया, ये खुद एक खूबसूरती की निशानी, बड़ी आंख की खूबसूरती की निशानी, थोड़ा सा बहंगापन उसको भी हवर कहते हैं, वो भी खूबसूरती की निशानी, और बहुत ज्यादा सफेदी बहुत ज्यादा काली पुतली ये भी खूबसूरती की निशानी, इसलिए हूर को हुरुलैन इसलिए कहते हैं। तो उनका नाम हवारी पड़ा कि ये बहुत सफेद कपड़े धोते हैं कि लोग देखते ही रह जाए, इस तरह के कपड़े धोते हैं, तो वहां से उनका नहीं नाम पड़ा। बहरहाल तो उनको भी पता चल गया कि हमारी क्या औकात, जो अपने हाथों से कमा रहे हैं वो हमसे बेहतर, और जब हम उनको बताएंगे कि हम जैसे लोग आने वाले हैं, आप जैसे लोग आने वाले हैं, अहले बैत के मानने वाले आने वाले हैं, तो ये सवाल पूछने की इशारत ही नहीं करते। अल्लाह ने कह दिया था कि अलल आलमीन वन्नी फसलतुकुम अलल आलमीन, कि हमने तुम्हें तमाम आलमीन पे, लेकिन कुरान में एक जगह बता भी दिया और खुद बनी इसराइल ने भी इतराफ कर लिया कि हाँ बिल्कुल ठीक, हम बनी इसराइल हमसे भी ज्यादा बेहतर लोग हैं, कुंतुम खैरा उम्मतिन, और ये बहुत बड़ी बात है, किसी उम्मत को इतना बड़ा काम नहीं दिया गया, कौन सा, अमर बिल मारूफ व नहीं अनिल मुनकर। تو اگر آپ اپنے آپ کو بنی اسرائیل سے بہتر ثابت کرنا چاہتے ہیں تو امر بالمعروف و نہی عن المنکر کا فریضہ انجام دینا ہوگا. ٹی وی پہ میوزک آ رہی ہے, بند کرنا ہوگا. بے حجابی ہو رہی ہے, اس کو روکنا ہوگا. کوئی غیبت کر رہا ہے, اس کو ٹوکنا ہوگا. تو یہ کام جب تک نہیں کریں گے آپ کنتم خیر امتن کے مزداد نہیں ہو سکتے. ایک درود پڑھ دے محمد والے محمد. تو آپ نے دیکھا اس آیت کو ہم سطحی طور پہ پڑھیں تو ہم ایک جست میں اس نتیجے پہ پہنچ جاتے ہیں کہ بی بی مریم, بی بی سیدہ سے افضل یا کم از کم ان کے برابر. لیکن دقت زحمت سے اگر اس کی گہرائی میں جائیں, غوطہ لگائیں, تو ہم دانش کے اور انکشافات کے موتی چن کر لاتے ہیں. اور یہی آیت جو فضیلت ثابت کرتی ہے بی بی مریم کی, اسی آیت سے ہم بی بی سیدہ کی فضیلت ثابت کر لیتے ہیں. اب آئیے ہماری گفتگو کے دوسرے مرحلے کی طرف, یعنی دوسری آیت کی طرف, کہ جس میں اللہ تعالیٰ ایک ایسے رزق کا تذکرہ کر رہا ہے جو آسمانوں سے بی بی مریم کے لیے اترا. ہماری گفتگو کا دوسرا مرحلہ رزق الہی. ایک درود پڑھ دے محمد والے محمد. حضرت زکریا علیہ السلام, جو کہ مریم علیہ السلام کی نگرانی پاسبانی کے لیے مقرر تھے, حضرت مریم علیہ السلام کے والد نے نظر مانی تھی کہ اگر میرا بیٹا ہوا تو میں مسجد کی نظر کر دوں گا, وہ مجاور ہو جائے گا مسجد کا, بس عبادت کرے گا. اس زمانے میں جائز تھا. بیٹی ہو گئی, بڑے پریشان ہوئے, انہوں نے کہا کہ بس اولاد کے لیے کہا تھا, امید تھی بیٹا ہو لیکن بیٹی ہوئی, لیکن اب کرنا تو ہے. پھر زکریا علیہ السلام جو ہے ان کے متولی اور نگران ٹھہرے, قرآن ڈالا گیا, اس کا نام نکلا. وہ جاتے آتے تھے, کوئی ضرورت کوئی چیز لانی ہو, جیسے یوں سمجھیے کوئی اعتکاف میں بیٹھا ہو اور اس کا کوئی گھر والا جاننے والا اعتکاف میں اس کی لیے ضرورت کی چیزیں پہنچاتا ہو. ایک دفعہ جب زکریا علیہ السلام کھانا لے کر آئے تو پتہ چلا کہ بی بی مریم علیہ السلام کے پاس کھانا پہلے سے موجود, نہ صرف موجود بلکہ بے موسم کے پھل. وہ بڑے حیران ہوئے, کھانا موجود بے موسم کے پھل موجود. نے پوچھا یہ کھانا کہاں سے آیا, تو بی بی مریم نے جواب دیا, وما عند اللہ ان اللہ یرزق من یشاء بغیر حساب. کہ ہوا من عند اللہ, کہ یہ اللہ کی طرف سے. اور پھر کہا ان اللہ یرزق, بے شک اللہ رزق دیتا ہے, من یشاء بغیر حساب, بغیر حساب لوگوں کو رزق دیتا ہے. فضیلت ثابت ہو گئی, ایک عورت کے لیے خوان اترا, اس کا مطلب برگزیدہ عورت ہے, اللہ کی محبوب ہے. آپ مثال دیجئے. جی بالکل مثال دیتے ہیں, جناب سیدہ کے لیے بھی اترا, جناب سیدہ کے لیے بھی اترا. رسول اللہ گھر میں آئے تو کہا کہ فاطمہ یہ کیا ہے, فاطمہ کا جواب سنیے, ہوا من فضل اللہ. انہوں نے کیا کہا, ہوا من عند اللہ, انہوں نے کہا ہوا من فضل اللہ. اور ایک جملہ اور ٹانکا, ورزقہ, اور اس کا رزق ہے, ان اللہ یرزق من یشاء بغیر حساب. من عند اللہ, من فضل اللہ, عند اللہ. آپ نے کہا قلم میں نے دے دیا, پھر دل میں کہا کہ اپنی چیزیں نہیں لے کے آتے آپ لوگ, دل میں کہا, آپ کو نہیں کہا, ٹھیک ہے نا. پر ایک آپ نے قلم نہیں مانگا, لیکن میں نے کہا کہ بھائی یہ آپ کے لیے گفٹ ہے, یہ ہوگا فضل اللہ, ٹھیک ہے. اچھا اب آ جائیں, فاطمہ نے کہا ورزقہ, اور اس کا رزق ہے. دیکھیں آپ کے پاس بے موسم کے پھل کیسے آ گئے, میں نے فون کیا, افریقہ اس وقت گرمیاں چل رہی ہیں, میں نے کہا آم بھیج دو فلاں ایڈریس پہ کوریئر سروس کو, آم پہنچ گئے. تو میں نے آم کہاں سے پہنچائے, اپنے گھر سے نہیں, اپنے باغات سے نہیں, افریقہ سے. گرمیوں میں آپ پریشان, ہم نے فون کیا افریقہ, کیونکہ جہاں گرمیاں ہوتی ہیں افریقہ میں سردی, یہاں سردی افریقہ میں گرمی. گرمیوں میں فون کیا افریقہ, وہاں سردیاں تھیں, ہم نے کہا انار بھیج دو, آپ کے پاس انار آ گئے. تو ہم نے کہیں اور سے پہنچائے, ٹھیک, اپنی طرف سے نہیں دیے. اگر ہم اپنے باغات میں سے کسی کو دیں تو آپ کہیں گے واقعی آپ نے بڑا کم کیا. من عند اللہ اور ورزقہ, اللہ کا رزق ہے, یعنی اللہ کا اپنا رزق. اب آپ کہیں گے بھائی اللہ کو نہ کھانے کی حاجت ہے نہ سونے کی, آپ کیسے کہہ سکتے ہیں کہ اپنے اللہ نے. تو یاد رکھ لیجئے, جنت میں جتنی بھی نعمتیں ہیں وہ اللہ کی اپنی ہیں, کیونکہ اللہ اپنی چیز غیر مستحق کو نہیں دیتا. جبھی دنیا اس نے کافر کو دے دی, جبھی اس نے, کیوں کہ دنیا اس کی ہے ہی نہیں. किस बेदिली से बनाया होगा दुनिया को, कि जिसके बारे में हदीस कहती है कि इस दुनिया की कद्र कीमत मच्छर के पर के बराबर भी होती तो एक कतरा पानी काफिर को ना देता, एक कतरा पानी होता। दुनिया बेदिली से बनाई है, अल्लाह काफिर को माल भी देता है, अल्लाह माल काफिर को भी देता है, मोमिन को भी देता है, लेकिन इल्म सिर्फ मोमिन को देता है। तो इसका मतलब क्या हुआ, वरिज़्क़हू, यानी सिर्फ अल्लाह की तरफ से। जैसे बिल्कुल मैं आपको मिसाल दूं, आपके घर में कोई, आपने कहा आइए बैठिए, आपने निश्चित पेश कर दी, एक दूसरा शख्स आया, आप अपनी जगह पे खड़े हुए, नहीं नहीं आप यहां बैठिए, फर्क है ना, आपने अपनी कुर्सी पेश कर दी। तो अल्लाह ताला का मरियम को रिज़्क पहुंचाने का मतलब ये नहीं है कि वो रिज़्क जन्नत का हो, लेकिन ये बात यकीनी है कि फातिमा को आने वाला रिज़्क जन्नत का था, क्योंकि फातिमा ने कहा था वह रिज़्क हूं। अल्लाहुम्मा सल्ली अला मुहम्मद। अच्छा, इसके पीछे एक तफसीली वाकया वो सुनाते चलें ताकि एक अच्छी तरह वाजे हो जाए कि इसका बैकग्राउंड क्या था। अच्छा, बीबी आसिया की बहुत शदीद जरूरत थी क्या खाने की, खाना तो ला रहे थे ज़िक्रिया, खाना तो ला रहे थे। अब सुनिए, बीबी ज़हरा को ख्वान किस बैकग्राउंड में पहुंचा। एक शख्स बनू सुलैम का, बहरुल अनवर की रिवायत है, एक शख्स बनू सुलैम का रसूल के पास कहता है और कहता है ए मोहम्मद। अच्छा, उस जमाने में किसी को नाम से पुकारना और इस तरह पुकारना बेअदबी, और रसूल को इस तरह पुकारना, तो रसूल की आदत थी कि जब कोई उनको मोहम्मद के नाम से पुकारता तो वो कहते या मोहम्मद, अगर कोई कहता या अहमद आप भी कहते या अहमद, अगर कोई कहता या अबुल कासिम आप भी कहते या अबुल कासिम, लेकिन अगर कोई कहता या रसूल अल्लाह तो रसूल कहते लब्बैक। क्यों? कि उसने रिसालत की भी गवाही दी और तौहीद की भी गवाही दी, रसूल अल्लाह अल्लाह का भेजा हुआ रसूल। उसने बदतमीजी से आगे कहा मोहम्मद, लोग उसकी गुस्ताखी पे मारने को दौड़े। रसूल ने कहा कि देखो, हिल्म वो सिफत है कि जिसकी वजह से इंसान नबूवत के करीब हो जाता है। ये हमारे और आपके लिए क्या अपॉर्चुनिटी है नबूवत की झलक अपने अंदर लाने के लिए। ये नहीं कहा कि वो नबी बन जाता है कि हम सब दावा करने लगे हम नबी हो गए, नहीं, नबूवत के करीब हो जाता है। वन ऑफ द फीचर, बेहतरीन सिफात में से एक सिफत है हिल्म, कुव्वत बर्दाश्त। फिर उस एराबी से मुखातिब हुए, एराबी क्या तेरे इलाके में ये तहजीब है, ये अदब है कि किसी की महफिल में बेअदबी से बगैर इजाजत के कोई घुस जाए और गुस्ताखी करे और इस अंदाज से बात करे। मैं मोहम्मद, उस चिकने घड़े पे कोई असर नहीं हुआ। ए मोहम्मद, मेरा जी चाहता है इस तलवार से तेरा सर कलम कर दूं, क्योंकि तू एक झूठा जादूगर है नाउज बिल्ला, और अगर मेरी कौम मुझे जल्दबाजी का ताना ना देती ना कहती तो मैं अब तक ये काम कर चुका था और उस पर मैं फख्र करता। रसूल अल्लाह ने कहा ए शख्स, तुझे मालूम है मैं कौन हूं? मैं वो हूं कि साथ में आसमान में जिसको अहमद सादिक कहा जाता है। मेरा नाम अहमद नहीं अहमद सादिक है, मोहम्मद नहीं मोहम्मद सादिक है, अबुल कासिम नहीं अबुल कासिम सादिक है, मैं सच्चा हूं। मैं सच्चा हूं। उसने कहा अच्छा, तुम सच्चे हो, फिर कहेंगे मेरी तालीमात पे इस्लाम ले आ। अच्छा, आप ये देखिए, एक टेंशन ज्यादा माहौल, एक जहनी दबाव, एक बदतमीजी शख्स कर रहा है, आप कोशिश करते हैं ना बाजार में, सड़क पे, गली में कोई ऐसे बदतमीज आदमी से वास्ता पड़ जाए, फौरन जान छोड़ें आप, भाई जाओ भाई माफ करो हमारी गलती, जाओ। रसूल ने कहा तू ईमान ले आ, अपनी बात पहले, ये अंबिया आइम्मा और नेकोकार लोगों की सिफत है कि अपने मिशन को ना भूलें। बच्चा अपनी बात को नहीं भूलता ना, बेटा आपने तो बहुत अच्छा उम्र किया माशाल्लाह वेरी गुड, अम्मी तो फिर वो चॉकलेट ले लूँ जिसके लिए अम्मा मना कर रही थी। अरे जनाब क्या बात किया आपने, जबरदस्त, बाकी अच्छी बात है, ठीक है बस इस बात पे चाय पिला दें हम, तो चाय के शौक ही ना फौरन। वाह वाह यार, तुम जो बात करते हो दिल लगी करते हो, अच्छा भैया एक सिगरेट ले लें हम, होते हैं ना अपने अपने काम निकलवाओ। तो रसूल ने कहा कि तू जो भी हो और तू जो भी कहे मुझे गर्ज नहीं है, मुझे तो अपनी उम्मत पे फख्र करना है, मुझे तो इस्लाम को बढ़ाना है, मुझे कोई फख्र नहीं है दुश्मन, बल्कि ज्यादा मजा आता है दुश्मन को जेर करने में, ज्यादा मजा आता है, दोस्त तो अमल कर ही रहे। उसने कहा तू इस्लाम क्यों नहीं ले आता? उसने कहा अच्छा, तो एक शब्द है मेरी इस्लाम लाने की। रसूल ने कहा बोल। उसने आस्तीन अपनी इस तरह झटकी और अंदर से एक जानवर निकला सौ सुमार, जिसको हम कहते हैं गोह, छुपकली, की शक्ल का एक जानवर है, काफी बड़ी छुपकली होती है, किंग साइज। और उस छुपकली की पहचान खुशसिफत ये है, हमने बचपन में सुना था शायद सही है, कि उसको आप उसकी दुम पे रस्सी बांध के छत पे फेंकें तो छत पे जाके ऐसी चिपक जाएगी कि निकले ना निकले, निकाले ना निकले। और चोर उस रस्सी को पकड़ पकड़ के छत पे जाकते थे और नकब लगाते थे। अब गो जो है बड़ी मुश्किल से मिलेगी, अब जो है वो 2000 की गन मिल जाती है, उससे लोग काम चला लेते हैं। और कौन छत पे चढ़े मशक्कत करे, अब तो गन पॉइंट पे लोग जो है वो लिफ्ट में जाने की भी लोग जहमत नहीं करते, घर के गेट पे लूट लेते हैं। सो सुमार गो उसने निकाले, उसका रसूल पहले इसको कहे कि ईमान लाए। अब देखिए कितनी मजे का खेज बात, कितनी बदतमीजी। सो सुमार जानवर, अब वो भी ऐसे रिपिटाइल का जो है वो की शर्त लगाना कि जिसको देख के घिनाए, अब लोग परेशान क्या करें। रसूल ने कहा ये सो सुमार तू मेरे बारे में क्या कहती है। उसने फौरन उस वक्त कलमा पढ़ा, अशहदु अल्ला इलाहा इल्लल्लाह व अशहदु अन्ना मुहम्मदन अब्दुहू व रसूलुह। ना सिर्फ कलमा पढ़ा बल्कि रसूल की मिनहत में इशार भी पढ़ा। अच्छा एराबी ऐसे होते हैं, अरब ऐसे होते हैं, आप अरबी बोल लें खुश और अशार पढ़ लें तो आप पे जान निछावर करने के लिए तैयार। तो उसने अशार पढ़े और ईमान ले आए, तो उसने कहा बस अब मेरे लिए क्या रह जाता है। उसने भी कलमा पढ़ा और मुसलमान हो गया। रसूल ने इस पर इक्तफा नहीं किया, रसूल ने कहा अब जब आए हो हमारे पास से तो कुछ सौगात लेकर जाओ। जब हम कहते ना मेहमान के बच्चे को अब चॉकलेट हाथ में दे दें या कोई तोहफा दे दें आपने आपके लिए लाए। उन्होंने कहा तुम्हारे पास कुछ है, कुछ है। कहेंगे मेरे नबीले में 4000 अपराध हैं, सबसे ज्यादा मुफलिस मैं हूं। तो रसूल ने कहा कि कौन है जो इस शख्स को सवारी दे कि अल्लाह उसको कयामत में सवारी नसीब करे। तो फर साद बिन अबादा अंसार के फर आगे बढ़े और उन्होंने जो है सवारी पेश की। सकीफा में अंसार में जो सबसे ज्यादा मुखालिफत की थी अंसार में, अंसार के अमीर थे साद बिन अबादा। और अंसार ये चाहते थे कि अगर अली खलीफा ना बने तो कम अज कम साद ही बन जाए। बहुत मर्तबे के शख्स थे जिनको बाद में कत्ल कर दिया गया। साद बिन अबादा आगे बढ़े, उन्होंने अपनी ऊँटनी पेश कर दी। फिर रसूल ने कहा कौन है जो इस शख्स को अमामा दे ताकि अल्लाह ताला कयामत में उसको अमामा नसीब करे। मौला अली आगे बढ़े, अपना अमामा उतार के उसके सर पे रख दिया। उसके बाद रसूल ने कहा कि कौन है जो इस शख्स को ज़ादे राह दे। तो सुलेमान फारसी आगे बढ़े, लेकिन ख्याल आया मेरे पास तो कुछ नहीं, चुपके से। अच्छा सुलेमान फारसी की आदत हुआ करती थी, कोई सवाल रसूल पूछते जवाब नहीं आता फौरन चुपके से पीछे जाके बीवी से पूछ लिया। तो चुपके से गए जो और अहले बैत ही में से हैं, सलेमान मिलनी के अहले बैत सुलेमान मोहम्मदी का हो, मोबाइले में कोई नहीं गया था अहले बैत के अलावा। सलेमान गए थे ऊंट की महार पकड़ के, स्पेशल स्टेटस। अच्छा गए बीबी के बाद हुजरे में बीबी। अच्छा आपको मालूम है बहारुल अनवारी की रवायत है कि एक दफा सलेमान रस्ते में मिले अली से, अली ने कहा अली तुमको बीबी याद कर, फातिमा याद कर रही है कि तुमने भी हमारा साथ छोड़ दिया। कह नहीं नहीं ऐसा नहीं है, रसूल के इंतकाल के बाद मेरा जी नहीं चाहता घर से निकलने का। फिर वो लेके गए, फिर उन्होंने बताया कि तुम्हारे हिस्से की हूर हमसे मिलने आई थी इसलिए हमने तुमको बुलाया है खुशखबरी सुनाने के लिए। सलमा नाम था उस हूर का, पूछेंगे जन्नत में जाके सलमान से वही मिली या कोई और। अच्छा सलमान फारसी आए, कहेंगे बीबी कुछ है खाने को। भूख ने कहा सलमान 3 दिन से ना मैंने खाया है ना बच्चों ने, भूखे सो रहे। सलमान ने कहा ये बात है, जाने लगे जैसे जाने लगे सलमान ठहर जाओ, साहिल को हम खाली हाथ नहीं छोड़ते। उन्होंने कहा शायद कहीं कोने खुदरे में कुछ पड़ा हुआ होगा, निकाल के दे देंगे। सलमान बस खाने को तो कुछ नहीं है ना, कोई ऐसी चीज है कि जो हम तुम्हें दे सके। हाँ ये चादर है, चादर है ले जाओ। सलमान ने चादर ली, शमून यहूदी के पास गए और उससे बीबी ने जैसे कहा था कि एक शेर खजूर एक शेर जौ लिया। तो जब यहूदी ने देखा तो वो रो पड़ा कि बीबी के घर में 3 दिन से खाने कुछ नहीं और वो चादर मुझे दे रही है। आंखों से लगाया और रो पड़ा। 80 अफराद उस यहूदी समेत उसी वक्त ईमान ले आए। सलमान को एक शेर खजूर एक शेर जौ दी, बीबी के पास आई, बीबी ने उसी वक्त ऑन द स्पॉट खाना पकाया, उसी वक्त रोटियां पकाई और सलमान को दी। सलमान जान लेंगे, सलमान ने कहा बीबी 3 दिन से फाका है, अपने लिए कुछ बच्चों के लिए 2-4 रोटियां रख लें। कहेंगे जो चीज़ हम अल्लाह की राह में दे दें लेते नहीं। अली खिलाफत भी आए थे ना, बेहतरीन मौका था फिटक ले लेते, लेकिन जब छिन गया सो छिन गया। हाँ एहतजाज जरूर करेंगे, बतलाएंगे जरूर कि खिलाफत छीनी भदक छीना, लेकिन जब तक लोग खुद ना दे दें खिलाफत को अपने जिम्मे उस वक्त। अच्छा फिर जब चले गए रसूल के पास पहुंचे, रसूल کو دی وہ چیزیں, رسول نے اس اعرابی کو دی. اعرابی جو ہے وہ اپنے قبیلے گیا اور کہا کہ میں مسلمان ہو گیا. لوگوں نے کہا تو مسلمان ہو گیا تو بس قتل ہونے کے لیے تیار ہو جا, تجھ پہ محمد کا جادو چل گیا. اور تلوار نکالی تو اس نے کہا تم سن تو لو میرے ساتھ کیا ہوا. اس نے جادو نہیں کیا, اس نے حقیقت حال مجھے بتائی. اور دیکھو مجھے گالم گلوچ اور برا بھلا کہنے کے باوجود جو میں نے ان کو کہا اس کے باوجود کیا کیا چیزیں مجھے عطا کی, بے تفصیل سے واقعہ سنایا ان کے اصحاب کا, رسول اللہ کا, اہل بیت کا. تو 4000 افراد بنو سلیم کے اسلام لے آئے. یہ وہ افراد تھے جو مرتے دم تک رسول اللہ کے ساتھ ہرے جھنڈوں سمیت رہا کرتے تھے, چاہے جنگ ہو چاہے امن ہو. لوگ دور سے پہچان جا رہے تھے یہ بنو سلیم کے قبیلے کے, جو اس زمانے میں ایک شخص آیا تھا 100 سمار لے کے آیا تھا وغیرہ وغیرہ. اب ادھر کا حل سنیے, رسول اللہ علی کے ساتھ بی بی گجرے میں آئے اور فاطمہ کو دیکھا. فاطمہ کیا ہے جناب, فاطمہ بتایا پوری صورتحال, وہ بھی واقف تھے. رسول اللہ نے ہاتھ اٹھائے, الہی سیدی و مولائی ہا اولائی اہل بیتی اذهب عنہم الرجس و طہرہم تطہیرا. اے اللہ, اے میرے سردار, اے میرے مولا, یہ میرے اہل بیت, ان سے رجس کو دور کر دے اور ان کو پاک و پاکیزہ کر دے جیسے کہ پاک و پاکیزہ کرنے کا حق ہے. رسول بھی دو مرتبہ طہارت کا لفظ استعمال کر رہے ہیں. جب رسول دعا میں دو مرتبہ کہیں تو اللہ بھی کہتا ہے بھائی طہرکم تطہیرا, ہم بھی دو مرتبہ کہتے ہیں تاکیدن کہ ہم پاک کر کے چھوڑیں گے. اور دوسری طرف بی بی فاطمہ نے ہاتھ اٹھائے اور کہا کہ اللہ تو نے بنی اسرائیل کو خوان دیا تھا, ان پہ خوان نازل کیا تھا, تو ہم پہ بھی خوان نازل کر. انہوں نے تیری شکر گزاری نہیں کی لیکن ہم تو تیرے شکر گزار بندے ہیں. اسی وقت آسمان سے تھال نازل ہوا اور جس میں انواع قسم کے کھانے تھے, وہ تھال ایک امام سے دوسرے امام کی طرف منتقل ہوتا رہا اور چھٹے امام نے کہا تھا ہم اس سے اب بھی کھاتے ہیں, اور کہتے ہیں کہ وہ تھال اب بھی امام زمانہ کے پاس. دیکھا آپ نے, ایک تھال ایک خوان بی بی آسیہ کے پاس نازل ہوا اور ایک تھال ایک خوان بی بی سیدہ کے پاس نازل ہوا, جس کے لیے انہوں نے کہا ہوا من فضل اللہ ورزقہ, اللہ کا اپنا رزق ہے, اللہ نے جنت سے بھیجا ہے. اب آئیے ہماری گفتگو کے تیسرے اور آخری مرحلے کی طرف, کلمہ الہی, درود پڑھ دے محمد والے محمد. اللہ تعالیٰ سورہ آل عمران آیت نمبر 45 یہ فرماتا ہے ان اللہ یبشرک بکلمۃن, کہ بے شک اللہ تمہیں بشارت دیتا ہے ایک کلمے کی. کلمہ کیا ہوتا ہے, یا تو اسم ہوتا ہے یا فعل ہوتا ہے یا پھر حرف ہوتا ہے. اب سطحی انداز سے پڑھیں گے قرآن کو تو پھر یہی ہوگا. یہاں کلمے سے مراد بیٹا ہے, کر لی جو کر لیجیے کرنا ہے. لوگ کہتے ہیں ترجمہ سیکھ لو قرآن کا بس قرآن سمجھ میں آ جائے گا, کیسے قرآن سمجھ میں آ جائے گا. یہاں کلمے سے مراد حضرت عیسیٰ ہیں. اللہ تعالیٰ نے عیسیٰ علیہ السلام کی خوشخبری دی, لیکن کیا خوشخبری مولا علی کو بی بی سیدہ کو نہیں دی. اللہ تعالیٰ سورہ احزاب آیت نمبر 28 میں فرماتا ہے کس کی خوشخبری دیتا ہے, وجعلہا کلمتن باقیتن وفی عاقبہ, کہ اللہ تعالیٰ تمہاری نسل میں ایک باقی رہنے والے کلمے کی بشارت دیتا ہے. باقی رہنے والے کلمے کی, یعنی تمہاری نسل سے نسل امامت چلے گی اور ہمیشہ باقی رہے گی. اور اتفاق سے امام زمانہ کے ایک لقب بقیت اللہ بھی ہے, اللہ کی باقی حجت. اللہم صلی اللہ علیہ وسلم. اللہ کی باقی حجت. اور اگر اب بھی آپ کو یہ سمجھ نہیں آیا کہ فاطمہ افضل ہیں بی بی مریم, تو یہ جان لیجئے کہ بی بی مریم ایک معصوم کی ماں تھی اور بی بی سیدہ 11 معصوموں کی ماں تھی. جناب عیسیٰ شہید نہیں ہوئے, ہمارے تمام معصوم شہید ہوئے. اور جب امام زمانہ آئیں گے تو وہ امام بنیں گے, عیسیٰ علیہ السلام معموم بنیں گے. وہ مبتدی ہوں گے یا مقتدی ہوں گے, وہ آگے ہوں گے یا پیچھے ہوں گے. تو ہمارا امام ان کے نبی سے افضل, اور ہمارے امام کی جدہ ان کے نبی کی ماں سے افضل. یہ گفتگو بی بی سیدہ اور بی بی آسیہ کے حوالے سے اپنے اختتام کو پہنچی. انشاءاللہ اگلی نشست میں ہم ان آیات کا انتخاب کریں گے جس میں بی بی سیدہ کے ساتھ اور لوگ بھی شریک ہیں, اور بی بی کی بی بی سیدہ کی فضیلت کو انشاءاللہ مزید آشکار کرنے کی کوشش کریں گے. اللہ تعالیٰ سے دعا ہے کہ ہماری اس آخری سی عبادت کو اپنی بارگاہ میں قبول فرمائے, ہمیں بی بی سیدہ کے نقش قدم پر چلنے کی توفیق عطا فرمائے, ہمیں اہل بیت کی پیروی کرنے کی توفیق عطا فرمائے, ہمیں ان کی شفاعت سے بہرہ مند فرمائے, امام کے ظہور میں تعجیل فرما, اور ہمیں ان کے انصار و عوام میں شامل فرما. ربنا تقبل منا انک انت السمیع العلیم, وتب علینا انک انت التواب الرحیم, برحمتک یا ارحم الراحمین.
برحمتک یا ارحم الراحمین, وصلی اللہ علی محمد و